بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. نوجوان نسل کی گائیڈ لائن کے حوالے سے ترتیب دیے گئے اس پروگرام شریک حیات میں خوش آمدید. نوجوان کو چاہیے ایک گائیڈ لائن شریک حیات کے انتخاب کے حوالے سے, اور اس پروگرام میں ہماری چھوٹی سی کوشش یہی ہے کہ ہم نوجوان کو گائیڈ کر سکیں ان تمام معاملات میں جس کو اس کو گزرنا پڑے گا اپنی زندگی سے. اس کو شریک حیات کے انتخاب میں سب باتیں جاننا بہت ضروری ہے جو ہم اس پروگرام میں ڈسکس کرتے ہیں. بہت شکریہ کہ آپ ہمارا پروگرام دیکھتے ہیں اور مسلسل فیڈ بیک سے بھی آگاہ کرتے ہیں. آپ کی تنقید, آپ کی آرا اور آپ کی اپریسیشن تین حصوں میں بڑھ کر ہمارے پاس پہنچتی ہے, اور ہماری کوشش ہوتی ہے کہ پروگرام کو زیادہ سے زیادہ کمال کی طرف لے کے جائیں, اچھے سے اچھا بنائیں تاکہ آپ کے لیے فائدہ مند ثابت ہو. پروگرام میں فردر ڈسکشن کریں گے, ہمارے ساتھ اسٹوڈیوز میں موجود ہیں مولانا علی عظیم شرائی صاحب. السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
سر, شادی کے حوالے سے ہماری بات ہو رہی تھی, نوجوان نسل کو گائیڈ کرنے کے حوالے سے بات ہو رہی تھی. کچھ کلیکٹیو ذمہ داریاں بھی اسلام نے آپ پر اپلائی کرنے کی کوشش کی ہے. جس طرح ہم دیکھتے ہیں کہ بے عنوان نوجوان, میری خواہش تو ہے کہ میری شادی ہو جائے مثال کے طور پر, لیکن میں یہ نہیں چاہتا کہ میرے ساتھ جتنے اور فرینڈز ہیں ان کی بھی شادی ہو جائے, میں صرف اپنی فکر میں ہوں. یا آپ ایسا کر لیجئے کہ جو لوگ شادی کروانے کے عمل میں مداخلت کرتے پائے جاتے ہیں معاشرے میں, ان کو اچھی نگاہ سے نہیں دیکھا جاتا, تو اس بارے میں آپ کیا کہنا چاہیں گے؟
اعوذ باللہ من الشیطان اللین الرجیم, بسم اللہ الرحمن الرحیم, اللہم صلی علی محمد و آل محمد. سب سے پہلے تو میں خداوند عالم سے دعا گو ہوں کہ آپ کی جلد از جلد شادی ہو جائے,
الہی آمین,
اور آپ کو ایک نیک سیرت اور نیک دینت شریک حیات ملے جس سے ایک صالح اولاد آپ کو خداوند کریم عطا کرے کہ جو انشاءاللہ امام زمانہ کا سپاہی
انشاءاللہ
بنے. اور یہ دعا آپ کے لیے سے مراد صرف آپ کی شخصیت نہیں ہے, جتنے بھی نوجوان ہیں سب کے لیے انشاءاللہ. دیکھیں, معاشرے میں ہر انسان اس وقت اپنی فکر میں, اور ایک کلیکٹیو فکر جو ہے وہ کم رنگ ہوتی جا رہی ہے. لوگ ہیں بہت کہ جو دوسروں کی فکر میں ہیں, جو ابھی بیدار ہیں اور آگاہ ہیں دین کے فکر سے, دین کی ہدایت سے منور ہوتے ہیں, وہ یہی چاہتے ہیں کہ سب کا بھلا ہو. اور ایک کلچر ڈیولپ کرنے کی ضرورت ہے, جو کلچر پہلے تھی ابھی وہ کلچر ختم ہو گئی ہے یا کم رنگ ہو گئی ہے, اسے دوبارہ پر رنگ کرنے کی ضرورت ہے. کیونکہ اگر ہم چاہتے ہیں کہ ہماری زندگی خوشگوار ہو تو ہمیں دوسروں کی زندگی کو بھی خوشگوار بنانا پڑے گا.
بے شک.
تو اس لیے ضروری ہے کہ معاشرے میں یہ فکر آئے کہ ایک جوان کی کیا پریشانی ہے, کیا مشکلات ہیں. جب آپ کسی کی پریشانیوں مشکلات کو دور کریں گے تو خداوند کریم خود آپ کی پریشانیوں مشکلات کو دور کرے گا.
بے شک.
اسی طرح جو لوگ بھی شادی کروانے کے لیے قدم اٹھاتے ہیں تو ان کا ہر کلمہ ایک سال کی عبادت کا ثواب ان کو اس میں ملتا ہے.
سبحان اللہ.
یعنی خداوند نے اتنا عظیم اجر رکھا ہے اس میں کہ لوگ سٹیپ لیں اور یہ کام کو انجام دیں. تو اگر کوئی بھی انسان ایک قدم اٹھا رہا ہے تو نہ تو صرف یہ کہ وہ نعمت الہی اس پر آئے گی, اس کی اپنی پریشانیاں اپنی مشکلات اس کی دور ہوں گی, اس کے رزق میں برکت ہوگی, اس کی زندگی میں خوشحالی آئے گی, خداوند اس سے خوش ہوگا, لوگ اس سے محبت کریں گے, خاص طور سے وہ جوان, وہ فیملی کہ جس کے لیے انہوں نے یہ سٹیپ اٹھایا ہوگا.
Exactly.
اور معاشرے میں آپ کی عزت ہوگی, معاشرے میں آپ کو اچھا سمجھا جائے گا کیونکہ آپ اچھی اور پازیٹیو کوشش کر رہے ہوں گے.
Exactly.
معاشرے میں اچھے کام کے لیے. اور ایک نوجوان لڑکا اور لڑکی کو نزدیک لانے میں, ان کی شادی کرانے میں یہ آپ کا بہت بڑا رول ہے, آنے والی نسل اس کو یاد رکھے گی.
Exactly.
اس لیے ہمارے معاشرے میں یہ فکر آنی چاہیے. کچھ لوگوں میں یہ فکر موجود ہے, انہوں نے انسٹیٹیوشنز بنائی ہیں, انہوں نے دفاتر بنائے جو یہ کام کر رہے ہیں. کچھ لوگ پروفیشنلی کر رہے ہیں.
Okay.
اس کو ایز اے پروفیشن لیا ہے. کچھ لوگ فی سبیل اللہ کر رہے ہیں. اس میں کوئی حرج نہیں ہے, آپ جو بھی سٹیپ لینا چاہتے ہیں آپ لے سکتے ہیں. یعنی لیکن یہ کام ہونا چاہیے, یہ فکر ہمارے یہاں آنی چاہیے کہ لوگ آئیں اور نوجوانوں کی جن کی عمر بڑھتی جا رہی ہے اور شادی نہیں ہو رہی ہے ان کے لیے مواقع فراہم کریں کہ وہ اپنی شادی کریں, کیونکہ یہ ایک دین کی ضرورت ہے.
Exactly.
گناہ میں پڑھنا اور فسق و فجور میں چلا جانا تو انسان نہ صرف برائی کی طرف جا رہا ہے بلکہ خدا سے دور ہو رہا ہے.
بے شک.
اپنے گھر والوں سے دور ہو رہا ہے.
بے شک.
اور دیکھیں, معاشرے کی بھی تو ایک ذمہ داری ہے, عمل بالمعروف اور نہی عن المنکر کرنا ہم سب پر واجب ہے. تو اب ہمیں ایک سٹیزن کے حوالے سے ہمارا یہ رول ہے یا نہیں ہے, چاہے وہ میرے خاندان کا لڑکا ہو یا نہیں ہو, میرے خاندان کی لڑکی ہو یا نہیں ہو, بے عنوان ہمسایہ تو ہو سکتے ہیں, ہمسایہ کے بھی حقوق ہیں نا, تو اس طرح شہری کے بھی حقوق ہیں. تو یہ ہمیں, ہم سب کو ایک رول یہ پلے کرنا چاہیے کہ اگر ہمارے نزدیک کوئی اچھا لڑکا ہے اور کوئی اچھی لڑکی ہے تو ہم کوشش کریں کہ ان کی شادی ہو, ایک میڈیم بن جائے. صرف میرے خیال سے اگر مشکل ہوتی ہے وہ یہ ہوتی ہے کہ بعض دفعہ جب وہ رشتے کامیاب نہیں ہوتے تو یہ لوگ پلٹ کے اس فیملی کو جس نے کوشش کی ہوتی ہے اس کو بلیم کرتے ہیں, کہتے ہیں کہ آپ کی وجہ سے ہمارا رشتہ اچھا نہیں ہوا, جبکہ اس میں ان کا کوئی قصور نہیں ہے اور ان کو ہمت بھی نہیں ہارنی چاہیے نہ ان کو مایوس ہونا چاہیے, کیونکہ یہ خدا کے لیے کر رہے ہیں. اور یہ لوگوں کی اپنی غلطیاں ہوتی ہیں جس کی وجہ سے وہ اپنے شولڈرز پر نہیں لیتے کوئی چیز, دوسرے کے گردن پہ ڈال دیتے.
خود علم کی کمی ہے,
علم کی کمی ہے, پریکٹسز نہیں ہے صحیح, جہالت ہے. بلکہ میں آپ کو ایک واقعہ بھی سناتا ہوں. یہاں پہ ایک دفعہ ایسا ہوا کہ ایک فیملی جو تھی انہوں نے دیکھا کہ لڑکی والے ہیں اور لڑکے کو پہچانتے تھے, تو انہوں نے ان کو فارورڈ کر دیا کہ بھائی یہ لڑکی ہے, آپ جا کے مل لیں. انہوں نے کہا کہ لیکن آپ تحقیقات آپ کریں گے. ان کو جلدی تھی لڑکے والوں کو, وہ گئے اور انہوں نے ان کے اخلاق سے متاثر ہو گئے لڑکی والوں کے, اور انہوں نے کہا کہ بھائی چٹ منگنی پٹ بیاہ کر دیتے. اس پہ انہوں نے ایگری کیا, اور اخت کے دن اس سے ایک دن پہلے یہ ڈیسائیڈ ہو گیا تھا کہ مثال کے طور پہ انہوں نے کہا تھا کہ 10 لاکھ جو ہے وہ رکھیں گے مہر کی رقم. اور اس رات جب نکاح کے دن جس دن عقد ہونا تھا, بہت بڑی دعوت تھی اور سب کچھ تھا, تو لڑکی کے باپ نے 40 لاکھ کی ڈیمانڈ کر دی. اب یہ لوگ بالکل چونک گئے کہ یہ کیا ہو گیا, کل رات کو تو ہم بات کر کے گئے تھے 10 لاکھ کی, آج 40 لاکھ کی مہر کی رقم کی بات کر رہے ہیں. اور وہاں پہ ایک پریشانی سی کیفیت ہو گئی, اب عزت و آبرو کا مسئلہ آ گیا. تو وہ لڑکے نے تو کہا میں نہیں کروں گا, کیونکہ آپ کو پتا ہے جوان پھر, لیکن ان کے باپ نے کہا کہ نہیں, اب عزت کا معاملہ ہے, سب لوگ آ گئے, یہ پرابلم کھڑی ہو جائے گی تو کر دو. پھر انہوں نے اس کو قبول کر لیا, لیکن اس کے بعد سے ان لوگوں کی زندگی میں خوشی نہیں آئی, کیونکہ گھر والے جو تھے لڑکی کے انہوں نے مس یوز کیا, ہمیشہ کچھ نہ کچھ وہ کرتے رہے, ان کے گھر میں انٹرفیئر کرتے رہے, پرابلمس کریٹ ہوتی رہی. تو یہاں پہ ان لوگوں نے اس کو بلیم کیا جنہوں نے فارورڈ کیا تھا, جبکہ نہ ان کا قصور تھا, قصور وہ لڑکی والوں کا تھا
بے شک,
اور ان لڑکے والوں کا بھی قصور تھا کیونکہ انہوں نے تحقیقات نہیں کی, صرف ایک دن گئے, دیکھا, امپریس ہو گئے, اچھے اخلاق سے پیش آئے, سمجھے لڑکی بھی اچھی ہوگی, گھر والے بھی اچھے ہوں گے, کچھ تحقیقات کر لیتے. اب ایک انسان زیادہ یہی کر سکتا ہے نا کہ وہ آپ کو بتائے کہ بھائی یہ لوگ ہیں, باقی تحقیقات کرنا لڑکے والوں کا کام ہے. کچھ ٹائم لگائیں, ایک دم فوراً سے اسٹیپ نہ لیں, جلدی نہ کریں, کبھی بھی کوئی پروپوزل لے کے جا رہے ہیں تو تھوڑا سا ٹائم لیں, جج کریں, معلومات کریں, پڑوسیوں سے پوچھیں جہاں جاب کرتا ہے, ان کے والد صاحب ان کے بارے میں کچھ معلومات کریں, پھر شادی کریں. ورنہ بہت سارے کیسز ایسے ہوتے ہیں کہ جس میں فوراً شادی کرنے کے نتائج اچھے نہیں نکلتے, بعد میں پرابلمز ہوتی ہیں.
اور ٹرمز اینڈ کنڈیشنز بھی پہلے سے اگر اگری ہوں,
بالکل اگری ہوں, ورنہ تو یہ اس طرح کے لوگ مس یوز کرتے ہیں بعض لوگوں کو. تو بہرحال جو لوگ اسٹیپ لے رہے ہیں معاشرے کے اندر, جو لوگ یہ کام کر رہے ہیں, میری تو دعا ہے کہ خدا ان کو اور ہمت و توانائی دے تاکہ وہ جلد از جلد ایسے جوڑوں کو کہ جو تیار ہیں شادی کے لیے, ان کو ایک دوسرے کا ساتھ ہی ملا دے, تاکہ یہ معاشرے میں یہ فساد اگر بڑھتا جا رہا ہے تو یہ کم ہو جائے, اور جو انسان کی اپنی ذہنی کیفیت ہے وہ سٹیبل ہو جائے, کہ پریشانی کے عالم میں انسان کوئی کام صحیح سے نہیں کر پاتا. تو اگر جوان کو اس کی صحیح ٹائم پہ صحیح پارٹنر مل جائے گا تو ایک بہترین کام ہوگا یہ جو معاشرے میں ہونا چاہیے
انشاءاللہ. سر, اجتماعی شادی کے بارے میں اسلام کیا فرماتا ہے؟ میں بہت زیادہ جلدی اپنی کنورسیشن کو لے کے چلوں کیونکہ اختتامی پروگرامز ہیں ہمارے. اجتماعی شادی, مثال کے طور پر 5 کزنز ایک خاندان میں, ان کی اکٹھی شادی اگر ہو جائے تو اسلام اس کو کس نظر سے دیکھتا ہے, اور فائنینشلی کیا ایڈوانٹیجز یا ڈس ایڈوانٹیجز ہو سکتے ہیں اس عمل سے؟
شادی کا جو ایک عمل ہے وہ بظاہر ہمارے یہاں اب کے دور میں ایک بڑا مہنگا عمل ہو گیا ہے, ورنہ شادی کا عمل کبھی اتنا مہنگا ہوتا نہیں تھا. اور یہ اسلام کی نگاہ سے اگر کسی طرح سے آپ اسراف سے بچ رہے ہیں, آپ جو ہے وہ مختلف ٹینشن سے بچ رہے ہیں, تو یہ بہت اچھا عمل ہے کہ اگر کلیکٹیو شادی ہو تو بہت اچھا ہے, اس میں کوئی حرج نہیں ہے. کیونکہ آپ کی ایک تو سب سے پہلے یہ کہ آپ کے فائنینشیل ریکوائرمنٹس, 5 لوگ خرچہ کرتے ہیں, اب ایک ہی خرچے کے اندر سارا کام ہو رہا ہے. خواتین کے 5 دفعہ جوڑے بنتے ہیں, ان کی ایک ہی دفعہ جوڑے بنیں گے. اسی طرح ٹرانسپورٹیشن ان کا آنا جانا ہے, اسی طرح ہوٹلنگ ہے, تمام کا تمام خرچہ جو ہے وہ سب سمٹ کر آ جائے گا, یعنی اسراف سے بچ جائیں گے, بہت بڑا بہت بڑے بوجھ سے بچ جائیں گے. یعنی پہلے ایک آدمی کو مثال کے طور پہ 3-4 لاکھ روپے خرچ کرنے ہوتے تو اب وہ 1 لاکھ میں یہ کام کر لے گا, کیونکہ ظاہر سی بات ہے جب سب لوگ تقریباً ایک جیسے ہی لوگوں کو انوائٹ کریں گے, ایک جیسا ہی سب کچھ ہوگا, پھر ایک میانہ روی سی معاشرے میں قائم ہو جائے گی. سب کوشش کریں گے کہ ایوریج شادیاں کر لیں, खिलाए पिलाए में भी इतना जोर नहीं होगा, क्योंकि एक कल्चर लाना होगा, यानी माशरे के वो तमाम इदारे के जो कल्चर को डेवलप करने में स्ट्रॉन्ग रोल प्ले करते हैं उनको कलेक्टिव शादियों की तरफ जाना चाहिए। बाज़ जगह हो रही है लेकिन अभी आम प्रैक्टिसेस नहीं बनी। इसमें जब तक बड़े लोग इन्वॉल्व नहीं होंगे और उसको अहमियत और अर्जिश नहीं देंगे ये चीज़ फले फूलेगी नहीं इतनी आसानी से। लेकिन अगर हम शुरू कर दें ये काम और स्टेप लेना शुरू कर दें और लोगों को दावत दें और ये माइंड सेट बनाना शुरू करें तो मैं समझता हूँ कि कौन माँ बाप नहीं है जो ये चाहेगा कि उसकी बेटी की शादी अच्छी तरह से हो जाए, उसकी बेटी की शादी अच्छी तरह से हो जाए और उसको ज़्यादा कर्जा ना लेना पड़े, वो बेचारा कब मकरूज ना हो।
सो बहुत मुख्तसर सा जवाब मैं चाहूँगा इस सवाल का कि ऑर्गेनाइजेशंस या वो इदारे या वो लोग जो के काम करते हैं मिसाल के तौर पर शादी दफातर या कुछ ऐसे लोग जो इन्वॉल्व रहते हैं शादी कराने में, उनकी क्या जिम्मेदारी है इस हवाले से कि शादी, क्योंकि देखा यह गया है कि हालात इस तरह के हैं कि लोग चाहते हैं ज़्यादा से ज़्यादा जल्दी से जल्दी पैसे कमाने की तरफ उनका रुझान ज़्यादा है, पैसे कमाने की तरफ वो जाएँ। सो वो कभी कभी क्वालिटी पर कॉम्प्रोमाइज़ कर लेते हैं और क्वान्टिटी की तरफ जाने की कोशिश करते हैं। मीन अगर मेरा एक डिपार्टमेंट है जहाँ पर मैं शादी दफ्तर मैंने खोल रखा है तो मैं चाहूँगा कि मैं ज़्यादा से ज़्यादा शादियाँ कराऊँ, ना कि मुफीद और कारामद जोड़े पैदा करूँ जो कि मेरी नस्ल हमारे मुल्क के लिए कारामद साबित हो। आप इस बारे में क्या कहते हैं, उन इदारों की क्या जिम्मेदारियाँ हैं?
सबसे पहले तो दोनों तरह के इदारे मौजूद हैं माशरे में। ऐसे इदारे भी मौजूद हैं जो प्रोफेशनली काम कर रहे हैं और वो कहते हैं कि हाँ ये हमारा प्रोफेशनल इदारा है और हम आपको रिश्ता दिखा देंगे, उसके बारे में बता देंगे और ये अब आपकी ज़िम्मेदारी है कि आप तहकीकात करें। अगर शादी हो जाती है तो फिर वो अपना कमीशन ले लेते हैं, अगर नहीं होती तो बास दफ़ा दिखाने पर भी ले लेते हैं कमीशन, चाहे शादी हो या ना हो। तो अगर कोई प्रोफेशनल इदारा है और वो अपने आपको कह भी रहे तो फिर हमारी जिम्मेदारी ज़्यादा बढ़ जाती है।
Exactly.
क्योंकि उसने आपको बता दिया कि भाई मैं प्रोफेशनली कर रहा हूँ, मैं आपको दिखाता रहूँगा, आप पसंद कर लें। तो फिर हमारी जिम्मेदारी ज़्यादा हो जाएगी। लेकिन अगर एक ऐसा इदारा है जो अपने आप को मुतदय्यन कहता है और कहता है कि हम दीन के लिए कर रहे हैं, हम जिम्मेदारी लेते हैं आपको सही रिश्ता करा के देंगे, तो उसमें उनकी जिम्मेदारी भी ज़्यादा बढ़ जाती है क्योंकि वो फिर बीच में इन्वॉल्व कर रहे हैं अपने तदय्यन को, उसकी क्रेडिबिलिटी पे वो ये काम करना चाह रहे हैं। लेकिन हमारी जिम्मेदारी कहीं पे भी किसी मौके पे कम नहीं हो रही है।
Exactly.
वो हमें अपनी चेक एंड बैलेंस रखना है, हमें उसको फिल्टर करना है, हमें उसको देखना है और उसके बाद फिर हमें शादी के लिए स्टेप लेना है। वो एक काम कर रहे हैं, एक मीडियम का काम कर रहे हैं, उससे ज़्यादा उनका कोई काम है नहीं, वो सिर्फ एक मीडियम है और वो एक कोशिश कर रहे हैं, चाहे वो उसको प्रोफेशनल निगाह से देखें चाहे वो उसको तकद्दस की निगाह से देखें, वो एक मीडियम है, बाकी काम हमारा है। तो इस तरह हमारी जिम्मेदारी ज़्यादा है कि हम ज़्यादा अच्छा रोल प्ले करें, हम ज़्यादा तरीके से देखें, जांच पड़ताल करें, मालूमात करें, उसके बाद शादी के लिए स्टेप उठाएं अगर कोई ऐसे दफातर काम कर रहे हैं या कोई लोग ऐसा काम कर रहे हैं। लेकिन बेहतर ये है कि हमारी जो इदारे जात हैं, हमारे जो मिसाल के तौर पे और इदारे, वो अगर अच्छे से काम करें और उसको नेटवर्क बनाएं,
क्वालिटी सर्विसेज दें,
हम नेटवर्क करें और लोगों को कॉन्फिडेंस में लेके ये काम करें तो बहुत मसाइल हल हो सकते हैं। और आपको मैं ये बात ये यकीन से कह सकता हूँ कि बहुत सारे नौजवान ऐसे मौजूद हैं कि जो वॉलंटरली ये काम करने के लिए तैयार हैं।
Exactly.
यानी उनके कॉन्टैक्ट्स हैं, हज़ारों दोस्त लोगों को जानते हैं, ख़वातीन लड़कियों को जानती हैं, तो वो ये काम कर सकते हैं। लेकिन सिर्फ इसलिए कि उनकी अपनी क्रेडिबिलिटी ख़राब ना हो जाए, लोग उनके ऊपर इल्ज़ाम ना दे दें, वो पीछे हट जाते हैं। लेकिन अगर हमारे माशरे में कुछ अच्छे लोग आएंगे और बुजुर्गान इसमें स्टेप लेंगे तो ये मसला हल हो जाएगा, कम हो जाएगा, यानी मुश्किल कम हो जाएगी।
एग्जैक्टली। सो जिम्मेदारी उन लोगों की भी है जो इस सिलसिले में इन्वॉल्व हैं, उन इदारों की भी जिम्मेदारी है कि अपनी सर्विसेज को ज़्यादा से बेहतर बनाएं। जहां पर अगर मिसाल के तौर पर इन्वेस्टिगेशन डिपार्टमेंट नहीं है तो वहां पर कुछ रिमार्क्स देने के लिए फैमिली के बारे में आप कुछ रिसर्च वगैरह खुद भी कर सकते हैं, एक सजेशन है। लेकिन उन इदारों की जिम्मेदारी कहीं पर भी ख़त्म नहीं होती, इंडिविजुअली भी आपको चाहिए कि बिफोर आप रिश्ता कायम करें, इससे पहले कि आप किसी फैमिली से रिश्ता कायम करें, टर्म्स एंड कंडीशंस और इसके अलावा रिसर्च इन्वेस्टिगेशन खास तौर पे मैं वर्ड यूज़ करना चाहूँगा कर लें उस फैमिली के बारे में, तब जाकर स्टेप लें। और इदारों की भी जिम्मेदारी है कि एक नई नस्ल के बका के लिए, एक नई नस्ल की तरक्की के लिए वो आगे बढ़ें और अपनी सर्विसेज को ज़्यादा से ज़्यादा अच्छा बनाएं। आपसे मुलाकात होगी ब्रेक के बाद, हमारे साथ रहिएगा। वेलकम बैक शरीक हाथ प्रोग्राम के ईमेल स्पेशल एपिसोड के साथ, हमारी पूरी टीम की जानिब से एक बार फिर अस्सलाम वालेकुम। नेक्स्ट ईमेल मौलाना हमें अली कयानी का लाहौर से रिसीव हुआ है, फरमाते हैं मैं आपका प्रोग्राम बहुत शौक से देखता हूँ और इससे इस्तफादा भी करने की कोशिश कर रहा हूँ। आपके प्रोग्राम को देखकर मेरे जहन में जो सवालात उभरे उनमें से कुछ کا ذکر انہوں نے کیا کیونکہ ان کی زندگی مسائل سے بھری ہے. اور فرماتے ہیں کہ میں اپنی بیوی بچوں کے سوالات سے بہت تنگ آ گیا ہوں. ہر وقت انویسٹیگیشن کرتے رہتے ہیں, مثلا باہر کھانا کیوں کھایا, اس دوست سے کیوں ملتے ہیں یا اس دوست سے کیوں ملتے ہیں. اس کی وجہ سے ہماری زندگی میں بہت لڑائی ہوتی ہے اور وہ میری زندگی میں, خاص طور پہ میری پروفیشنل لائف میں بہت انٹرفیئر کرنے کی کوشش کرتے ہیں. میں کیا کروں
جی؟ یعنی انویسٹیگیشن سے مراد ان کی غالباً یہ کہ وہ سوالات زیادہ کرتے ہیں ان سے کہ کیوں باہر کھانا کھایا, کیوں دیر سے گھر آئے, اس طرح کی چیزیں. تو یہ بہت پریشان ہے اس حوالے سے. اچھا, میں تو خوشحال ہوں کہ ان کے گھر والے ان کی فکر میں. یقیناً اتنے سوالات کیے ہوں گے کہ وہ پریشان ہو گئے. سب سے پہلے تو میں یہاں پہ ہمارے بھائی سے یہ کہنا چاہوں گا کہ یہ پریشانی کی بات نہیں ہے. خواتین اور مرد کے مزاج میں فرق ہے, اور جو ڈفرینس ہے, نیچرل ڈفرینس ایک مرد اور ایک عورت میں, وہ یہی ہے کہ اگر ان کو یاد ہو ان کے بچپن کا زمانہ, تو ان کی والدہ بھی ان سے یہی پوچھتی ہوں گی, بیٹا کہاں گئے تھے اور کب گھر آئے, یا دیر سے کیوں گھر آئے, اور کس کے ساتھ گھومتے ہو پھرتے ہو. یہ خواتین کی عادت ہوتی ہے اور یہ ان کی اچھی علامت ہے. یعنی اگر کوئی بیوی شوہر سے یہ پوچھتی ہے کہ آپ کہاں گئے تھے اور کب آئیں گے یا دیر سے کیوں آئے, تو یہ ان کی, وہ عادتاً یہ کام کرتی ہیں, وہ پوچھتی ہیں.
اچھی خاتون ہونے کی نشانی ہے؟
میں یوں نہیں کہوں گا کہ یہ اچھی خاتون ہونے کی نشانی ہے. یہ سوالات کرنا مناسب نہیں ہے, لیکن یہ فکر میں ہونا کہ میرے میاں کیوں دیر سے گھر آئیں, یہ فکر اچھی بات ہے. کیونکہ ان کو آپ کا خیال ہے. میں اس پوائنٹ آف ویو سے کہنا چاہ رہا ہوں, ایسا نہ ہو ساری خواتین پوچھنا شروع ہو جائیں پھر اپنے مردوں سے کہ یہ ثابت کرنے کے لیے کہ میں ایک اچھی بیوی ہوں. نہیں, ہرگز ایسا نہیں ہے. کیونکہ مرد کے مزاج کو خواتین نہیں سمجھ پاتی. مرد کے لیے یہ ایک چبھنے والا سوال ہے کہ اس سے یہ پوچھا جائے کہ آپ دیر سے کیوں آئے. وہ فوراً اس کا غلط مطلب لے لے گا. جیسا کہ ہم نے اپنے کئی پروگرامس میں پہلے بتایا تھا کہ خواتین جب سوال کرتی ہیں تو وہ انڈائریکٹ کرتی ہیں اور مرد اس کو مس انڈرسٹوڈ کر لیتے ہیں. تو یہاں پہ بھی یہی ہو رہا ہے. وہ ان سے کیا کہہ رہی ہیں کہ آپ دیر سے کیوں آئے, یعنی وہ یہ کہنا چاہ رہے ہیں یہاں پہ کہ میں آپ کو مس کر رہی تھی. اصل سوال یہ, اگر وہ صحیح سمجھ لیتے تو وہ جواب دیتے تھے, لیکن انہوں نے کیا کیا, انہوں نے اس کو مس انڈرسٹوڈ کیا. تو انہوں نے اس کو سمجھا یہ انویسٹیگیٹ کر رہی ہیں, یعنی ان کو میرے اوپر شک ہے, ان کو میرے اوپر اعتماد نہیں ہے.
تم کیا سمجھنے میں وقت ضائع کر گئے؟
ہاں
exactly.
ایک مسئلہ یہ. تو یہ بات اگر ہم سمجھ لیں کہ خواتین اپنے مزاج کے مطابق یہ سوال کر رہی ہیں کہ آپ کیوں دیر سے آئے, یا آپ کھانا کھا کے کیوں آئے, آپ ہمارے ساتھ کھانا کیوں نہیں کھاتے, کیونکہ بچے بھی اعتراض کر رہے ہیں ابا, تو اس کا مطلب ہے یہ ریگولر کوئی عمل ہے جو ابا دیر سے گھر آتے ہیں اور کھانا کھا کے آتے ہیں. یہاں پہ تو یہ بات واضح ہو رہی ہے. اچھا, ایشو کیا ہے کہ یہ صاحب جو ہے ان کو یہ برا لگ رہا ہے کہ ان سے سوالات کیوں کرتی ہیں روزانہ. ٹھیک ہے, تو یہاں پہ پہلا جواب یہ ہوگا ان ہمارے بھائی کے لیے کہ یہ خاتون عادتاً یہ کام کر رہی ہیں کہ وہ آپ سے پوچھ رہی ہیں, اور یہ اچھی عادت ہے جاننے کے حوالے سے. یہاں یہ صاحب کیا غلطی کر رہے ہیں, یہ غلطی یہ کر رہے ہیں کہ یہ ان کو انفارم نہیں کرتے جب یہ جاب پہ ہوتے کہ میں کیا کر رہا ہوں, میں کہاں ہوں یا میں کب آؤں گا. ایک اچھا سمجھدار انسان جو ہوتا ہے جب وہ جاب پہ جاتا ہے تو وہ اپنی بیوی سے دن میں ایک یا دو دفعہ کانٹیکٹ ضرور کرتا ہے اور اس کو باخبر کرتا ہے کہ بھائی میری آپ کی کیا حال ہے, خیریت ہے, ٹھیک ہے, اچھا میں یہ کر رہا ہوں, میں 2 گھنٹے بعد آؤں گا یا میں 3 گھنٹے بعد آؤں گا. ایک تو یہ صورتحال ہوتی ہے. اچھا, کھانے والا ایشو سینسیٹیو ہے. اگر ان کی جاب ریکوائرمنٹ ہی یہی ہے کہ یہ رات کو کھانا کھا کر آئیں, تو پھر یہ بتا دیں گھر والوں کو. اچھا, پہلی چیز کہ بھائی میری جاب کی ریکوائرمنٹ ہی یہی ہے کہ مجھے
باہر کھانا کھانا ہے,
تو آپ لوگ میرا انتظار نہ کریں, کھا لیا کریں. ہو سکتا ہے بیوی زیادہ سینسیٹیو ہو, تو پھر ان کو چاہیے کہ وہ پورا کھانا نہ کھائیں,
بیوی کے ساتھ آ کر بھی
بیوی کے ساتھ آ کے کھائیں. یہ تو بہت ضروری ہے کیونکہ وہ تو انتظار کرے گی. بچے اگر کھا کے سو بھی جائیں تو بیوی نہیں کھائے گی, اس کو مزہ ہی, اس کا رات کا کھانا ہضم ہی اس کو جب ہوگا جب وہ اپنے میاں کے ساتھ کھائے گی. تو ان کو احتیاط یہ کرنی چاہیے کہ یہ تھوڑا سا کھا کر آئیں, کچھ جگہ رکھ کر آئیں کہ یہ جو ہے یہ میں جا کے اپنی بیوی کے ساتھ ہی اب بیٹھ کے کھاؤں گا. ہو سکتا ہے لیٹ نائٹ آتے ہو تو کچھ کھا لیں تاکہ وہ سروائیو کر جائیں وہاں پہ, اور جب گھر آئیں تو بیوی کے ساتھ کھائیں اور پراپر طریقے سے انجوائے کر کے کھائیں. یہ ان کو کرنا چاہیے. اچھا, بعض دفعہ ایسا ہوتا ہے کہ جاب ایسی ہوتی ہے کہ آپ کو اپنا پتہ نہیں ہوتا کہ کب آپ آف ہوں گے, کب آپ کہاں جائیں گے, کیا نہیں ہے. تو ایسی صورت حال میں بیوی کو اپڈیٹ ضرور کرتے رہیں آپ, تاکہ وہ ایزی فیل کریں, کیونکہ ہر انسان کا مزاج الگ ہے. بس سمجھدار خواتین ہوتی ہیں وہ پریشان نہیں ہوتی वो मियाँ से सवाल भी नहीं करती कि आप क्यों देर से, उसको पता है मेरे मियाँ का काम ही ऐसा है कि मैं वो देर से ही आएंगे, तो ठीक है वो ईजी रहती हैं, खाने पर सिर्फ इंतज़ार करती हैं, लेकिन वो बार बार सवाल नहीं करती क्योंकि उनको पता है कि ये मियाँ का मिजाज ऐसा है कि वो इरिटेट हो जाएगा, उसको बुरा लगेगा, तो मैं ऐसा कोई काम नहीं करूँगी जिससे उसको बुरा लगे कि मैं उसकी इन्वेस्टिगेशन क्यों कर रही हूँ, क्योंकि उसको मर्द के मिजाज का पता है। तो उससे ये नहीं कहेगी, कभी डायरेक्टली नहीं कहेगी, वो यूँ कहेगी मैं आपको बहुत मिस कर रही थी आज, अच्छे अंदाज से बात करेगी। तो अगर कोई खातून इस तरह का रिस्पॉन्स देती है अपने मियाँ को, बार बार पूछती है, तो वो अपने लिए खुद प्रॉब्लम खड़ी कर रही हैं। ओके, इस तरह से सवाल अपने मियाँ से ना करें, बल्कि उसको अच्छे अंदाज से पूछ लें। और उधर से मियाँ को भी चाहिए कि वो ये समझे कि खवातीन हस्ब आदत ये पूछ रही होती हैं, और अगर वो भी मिस्टेक नहीं करना चाहते तो वो इनको कॉल करके या किसी तरीके से इन्फॉर्म करते रहें कि वो अभी क्या कर रहे हैं और कहाँ हैं, ताकि इनको एक ईज और एक सेटिस्फेक्शन हो। लेकिन कोशिश करें रात का खाना दोनों जरूर
इकट्ठे
खाएं।
मौलाना, एक पहलू ये भी तो हो सकता है कि घर में जो खातून है उनको खाना बनाना ही ना आता हो, या फिर बच्चे हैं वो कंप्यूटर गेम्स खेलते रहते हों, कंप्यूटर पे बैठे रहते हों, और जो मर्द हैं वो ये चाहते हों कि मैं घर के खाने से बेहतर बाहर की बिरयानी है मैं वो खा कर आऊँ। तो ऐसा भी कुछ सिलसिला हो सकता है कि घर में वैसा माहौल खुद खातून जनरेट ना करना चाहती हों। मर्द के ताल्लुक से भी आप इस चीज़ को देखने की कोशिश कीजिए और इस चीज़ को रोशनी डालिए इस पर।
हाँ देखिए, ये बात हो सकता है, इस बात को मैं इसलिए वेट ज़्यादा नहीं दे रहा हूँ क्योंकि बेगम शिकायत कर रही है, ठीक है, और यानी शौहर जो है वो एतराज़ कर रहा है कि मेरी बीवी बार बार ही सवाल करती है मुझसे, इन्वेस्टिगेट करती है कि आप क्यों देर से आ रहे हैं, क्यों आप घर आके खाना नहीं खाते। तो अगर ये मसला है तो वो बता दें, सिंपल है, वो अपनी बीवी को बता दें कि भाई आप खाने बनाने के आप कुकिंग क्लासेस ले लें, फॉर एग्जाम्पल मुझे खाने का शौक़ है। अगर ये बात है जैसा कि आप समझ रहे हैं कि वो शायद खाना अच्छा नहीं बनाती, तो ठीक है वो अपनी बीवी को बताए कि आप कुकिंग क्लासेस ले या फलाना से कोई रेसिपी पूछ ले, इसमें कोई हर्ज नहीं है। और अगर बच्चे कंप्यूटर्स में बिजी हैं या अपनी दुनिया में बिजी हैं और उसको ये बुरा लगता है, तो वो इन्वायरमेंट को बेहतर बनाए ना, ये तो मर्द की जिम्मेदारी है कि वो घर के इन्वायरमेंट को अच्छा बनाए। तो वो कब बनेगा, अगर वो दूर ही रह जाएगा, वो बाहर ही फरार करेगा घर से, तो घर कब अच्छा होगा। ये घर जो जन्नत है, जो इंसान की दुनिया में जो जन्नत है वो उसका घर है, तो ये जन्नत मैं मुझे और आप ही को बनाना है ना, मियाँ और बीवी को जन्नत बनाना है। तो अगर वो दूर फरार करेगा, कहीं और लज्जत ढूंढेगा, तो वो अपने दुनिया की भी बर्बादी और आखिरत की भी बर्बादी का काम कर रहा है। तो इस मरहले में अगर हम आपके पॉइंट ऑफ व्यू को ले लेते हैं और उससे आगे बढ़ते हैं, तो फिर ये करते हैं कि वो अपनी बीवी को बताए कि भाई आप कुकिंग क्लासेस लीजिए, मुझे आपके हाथ का खाने में मज़ा इतना नहीं आता। और बच्चों को भी वो समझाए कि बेटा पापा जब घर आते तो थोड़ा पापा के साथ भी बैठ जाएगी, जी सारा दिन तो आप बैठे ही रहते हैं कंप्यूटर के आगे।
अली कहनी साहब, हमने आपके साइड लेने की भी कोशिश की, लेकिन जिम्मेदारी आपके सर पर और बढ़ गई है। जैसे कि साहब ने अपने दोस्त से पूछा कि मेरी और मेरी बीवी के दरमियान अंडरस्टैंडिंग नहीं है, मेरी बीवी और मेरे दरमियान मोहब्बत नहीं है, तो दूसरे साहब ने फरमाया जाओ अपने बीवी के खाने की तारीफ करो। वो साहब घर गए, बीवी खाने की तारीफ की, फरमाया आज तो दाल बहुत अच्छी बनाई है। बीवी ने वही प्याला उठाकर उनके सर पर मारा और फरमाया कि ये प्याला पड़ोसन के घर से आया, हर रोज जब मैं दाल बनाती हूँ तो अच्छी नहीं लगती, आज पड़ोसन की दाल तुम्हें बहुत अच्छी लग रही है। तो कभी ऐसी गलती मत करिए, ठीक है, और कोशिश कीजिए कि अपनी बीवी की ज़िंदगी में आप उनके साथ साथ रहिए, उनके खाने की तारीफ़ कीजिए, लेकिन कोशिश ये कीजिए कि पहले पता लग जाए कि दाल कहाँ से आई है। और दूसरी बात यह है कि अपने घर में अपना टाइम स्पेंड करने की ज़्यादा कोशिश कीजिए। अगर बीवी को खाना वाकई अच्छा बनाना नहीं आता तो उनको कुकिंग क्लासेस की ट्रेनिंग भी दे सकते हैं, उनको कुकिंग की ट्रेनिंग भी दे सकते हैं, और छुट्टी वाले दिन खाना उनके साथ मिलकर बनाएं, तो आपको पता चलेगा कि आपका कितना एक्सपर्ट है, हाथ है खाना बनाने में। बहरहाल एक मशवरा था, नेक्स्ट ईमेल की तरफ चलते हैं बहुत जल्दी से। हमें शकील साहब ने फैसलाबाद से ईमेल लिखकर भेजा और फरमाते हैं कि एक रूहानी शख्स क्यों शादी से दूर भागता है, यानी कि कैसा शख्स जिसको खुदा ताला की तरफ से रूहानियत मिल चुकी है, मानवियत मिल चुकी है, और वो मानवी रिस्क पा रहा है, वो क्यों शादी से दूर भागता है, या क्यों वो चाहता है कि लोग उसके करीब ज़्यादा ना आए, या वो सोशल यानी दुनिया से क्यों दूर भागता है, और अगर ऐसी हालत में वो शादी ना करे तो फिर उसकी ज़िंदगी पर क्या असरात मरतब हो।
ये तो मेरे लिए एक ताजुब आवर बात है कि एक शख्स के जो अपने आप को मानवी कह रहा है वो शादी से भाग रहे हैं। ये ज़रूर हो सकता है कि उसकी जो इन्फॉर्मेशन है वो किसी ऐसे सोर्स से है कि जिसका ताल्लुक दीन से नहीं है, यानी हमारे यहाँ मकतब इस्लाम में जो हमारे रोल मॉडल्स हैं वो जितने भी मानवीय अफराद हैं, चाहे वो अम्बिया हों या आइमा अलैहिस्सलाम हों या मराजे कराम हों या औलिया हों, ये सब के सब ने शादी की है। तो अगर सही फिक्र होगी तो वो शादी कर लेगा, ठीक है। अलबत्ता बाज़ लोग अपने आप को आरिफ कहते हैं और वो अपने आप को मानवी हवाले से समझते हैं कि वो बहुत कमाल तक पहुंच गए, और इस कमाल तक पहुंचने का ज़रिया जो है वो यही है कि आप शादी ना करें। लेकिन ये कच फिक्री है। हमारे दीन ने जो हमें रोल मॉडल्स दिए हैं, जो तरीक़े कार खुदा ने हमें दिए है, उसमें शादी तो एक स्टेप है ख़ुद कमाल तक जाने के लिए,
लाजमी जुज़ है,
एक हिस्सा है, एक रोल है, एक फैक्टर है अपना कमाल तक पहुंचने का। तो ये फिक्र जो है, ये इनके पास ये फिक्र किसी और मकतब की है, जिसको ये उससे इम्प्रेस होकर या उन लोगों से मिलकर उनकी फिक्र इनके अंदर ये आ गई है कि ये शायद मुसलमानों की फिक्र है। मुसलमानों की फिक्र में ऐसा नहीं, मुसलमान की जो फिक्र है कि वो अगर मानवीय हवाले से अपने आप को डेवलप करना चाहते हैं तो वो दीन के शरीयत के हिसाब से चलते हैं, चाहे हो सकता है वो तरीक़त के कायल हो, इस हवाले से हो सकता है, लेकिन ऐसा नहीं है। तीन रास्ते ना कमाल तक पहुँचने के, एक शरीयत है, एक तरीक़त है और एक हकीकत है। तो हो सकता है इन्होंने तरीक़त का रास्ता इख्तियार करने की कोशिश की हो, या उन अफराद के साथ उठते बैठते हों जो इस रास्ते को इख्तियार कर रहे हैं। तो बेहतर तो यही है कि इंसान शरीयत के तरीके से ऊपर पहुँचे, जो हमारे आइमा और अम्बिया भी इसी रास्ते से पहुँचे, तो इनके लिए बेहतर है। जी,
आपके सामने बहुत अहसन तरीके से वाजे किया कि शरीयत का तरीक़ा कमाल तक पहुँचने के लिए सबसे बेहतर है, और अगर शरीयत में रहते हुए रूहानियत तलब की जाए तो सबसे पहले वक्त के इमाम को याद करते रहिए। ज़िंदगी में एक या दो घंटे बाद अपने वक्त के इमाम को याद कीजिए और तवस्सुल कीजिए खुदा से, मानवियत के दरिया, मानवियत के समंदर उमड़ आएंगे। मानवियत चाहते हैं तो अपने इर्द गिर्द के माहौल पर नज़र कीजिए, खुदा की तौहीद पर ईमान लाने की कोशिश कीजिए, फिर शरीयत बहुत अच्छे तरीके से आपकी ज़िंदगी पर अप्लाई होगी। हर हुक्म आपके लिए एक हुक्म रखेगा जिसको आपको मानना पड़ेगा, और उससे आपको और आपके घर वालों को, आपके माशरे को और आपकी दुनिया को फ़ायदा होगा। यही असल मानवियत है, यही असल रूहानियत है कि आप इज्तमाई तौर पर काम करें और सोचें कि आपको किस तरह कमाल तक पहुंचना है। इस्लाम भी इसी चीज़ का दर्स देता है, ज़िंदगी भी इसी चीज़ का नाम है। आपसे फिर मुलाकात होगी नेक्स्ट प्रोग्राम में, तब तक के लिए हमें इजाज़त दीजिए। खुदा हाफिज़।